तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। नमस्कार, कार्यक्रम देश परदेशमा अच्युत घिमिरे र सञ्जिता देवकोटा तपाईंलाई स्वागत गर्दछौ। वैदेशिक रोजगारीका सबै खाले सरोकारमा चासो र चिन्ता गर्ने कार्यक्रम देश परदेश हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन, उज्यालो मोबाइल एप्लिकेशन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने काम, कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारीका विविध पाटा कार्यक्रम देश परदेशका चासो र सरोकारका विषय हुन्। रोजगारीको सिलसिलामा परिआउने सुख दुःख, काम गर्न जाने देशको हावापानी, रहन सहन, संस्कार, संस्कृति, चालचलन, नीति नियम र काम गर्दाका सुख दुःखका अनुभव कार्यक्रम देश परदेशमा समावेश हुन्छन्। आजको कार्यक्रममा भने समयमै श्रम स्वीकृति गर्दाका फाइदा र नगर्दा आइलाग्ने समस्याबारे कुरा गर्छौ।
वैदेशिक रोजगारीका लागि काम गर्न जुनसुकै देशमा जाँदा पनि भिसासँगै श्रम स्वीकृति अनिवार्य लिनुपर्छ। एकपटक श्रम स्वीकृति लिएर विदेशमा काम गरी स्वदेश फर्किएपछि फेरि त्यही काम र कम्पनीमा काम गर्न जाँदा चाहिँ पुनः श्रम स्वीकृति लिनुपर्छ। यस्तो श्रम स्वीकृति साधारणतया सरकारले 2 वर्षका लागि दिँदै आएको छ। श्रम स्वीकृति कायम रहेको अवधिमा रोजगारको क्रममा कुनै समस्या पर्दा, दुर्घटना हुँदा या विपद पर्दा सरकारले उद्धार र राहत दिन्छ। यदि कुनै कारणले श्रमिकको ज्यान गएमा आश्रित परिवारले 7 लाख रूपियाँसम्म आर्थिक सहायता पाउँछन्। तर पछिल्लो समय श्रम अवधि सकिएको वर्षौं बित्दा पनि नवीकरण नगर्ने, बिदामा आएर फर्कँदा पनि विदेश उड्ने अघिल्लो दिन मात्रै श्रम गर्न खोज्ने प्रवृत्ति बढ़ेको छ। विदेश उड्नुभन्दा केही समय अघि मात्र श्रम स्वीकृति लिन खोज्दा श्रमिकहरू विभिन्न समस्याहरू भोगिरहेका छन्। आजको देश परदेशमा हामी समयमै श्रम स्वीकृति गर्नुपर्ने कारण, यसका फाइदासँगै श्रम स्वीकृति के कसरी लिन सकिन्छ भन्ने जानकारी समेट्छौं।
आज हामीसित छन्
विदेश उड्ने बेलामा मात्रै श्रम स्वीकृति गर्न खोज्दाको तपाईँको अनुभव।
आज 6 बजेको फेरि फ्लाइट छ होइन, अब फेरि यहाँ भएन भने मेरो फ्लाइटै क्यान्सल हुन्छ, फेरि अब अर्को मार्ग पर्छ।
श्रम स्वीकृति सेवालाई सरल र सहज रूपमा प्रदान गर्न सरकारले गरेका व्यवस्थाबारे वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले दिनुभएको जानकारी।
पुनः श्रम स्वीकृति त पहिल्यै दिएको थियो, तर सम्पूर्ण प्रक्रियाहरू अब प्रदेश राजधानी भएका श्रम कार्यालयहरूबाट दिने गरी अहिले 2 बाहेक अरू 4 ठाउँबाट त भइदिइसक्यो।
श्रम स्वीकृतिको महत्व के हो, श्रम अवधि सकिना साथ नवीकरण गर्नुपर्ने कारण र पुनः श्रम स्वीकृतिका फाइदाबारे अधिवक्ता कृष्ण प्रसाद नेउपानेसँगको कुराकानी।
श्रमिकहरूलाई चाहिँ विदेशमा कुनै समस्या आइलगो, यहाँ नेपालसम्म आउने कुनै पैसाहरू छैन भने पनि त्यस्ता श्रमिकहरूलाई चाहिँ नेपाल सरकारले उद्धार गरेर, आफ्नै पैसा खर्च गरेर पनि उद्धार गरेर नेपालमा फर्काउने व्यवस्था पनि हाम्रो कानूनी व्यवस्थामा छ।
साथमा तपाईँले सोधेका प्रश्नमा हामीले खोजेको उत्तर पनि छन्। तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ केही श्रम तथा रोजगार गतिविधि साथी मल्लिका थापाबाट।
राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा शुरू भएको छ। गएको 17 गतेदेखि नै सर्भरमा आएको समस्या शनिबारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि शुरू भएको विभागका प्रवक्ता दुर्पदा सापकोटाले जानकारी दिनुभयो। सापकोटा भन्नुहुन्छ, खुशीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिबारदेखि स्मूथ चलिरहेको छ। आज पनि हामीले कुनै पनि समस्या फेस गरेनौं। राहदानी वितरण पनि शुरू भइसकेको छ। विभागमा आएर कतिपयले बनिसकेको राहदानी लिन थालिसकेका छन्। तर मोबाइल वा इमेल मार्फत राहदानी बनेको जानकारी आएपछि मात्र कार्यालयमा आउन विभागले अनुरोध गरेको छ। विभागको सर्भरमा समस्या आउँदा बायोमेट्रिक गरिसकेपछि बनेका राहदानी वितरण रोकिएको थियो, तर नयाँ आवेदन भने विभागले लिइरहेको थियो। दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासले ट्राभल एडभाइजरी जारी गरेको छ। दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढ़ेको भन्दै दूतावासले ट्राभल एडभाइजरी जारी गरेको हो। पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधा सहितको पदमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने क्रम बढ़दो क्रममा छ। तर दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ। कुनै पनि देशमा जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्छ। दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरूमा जान सजिलो हुने भन्दै प्रलोभन देखाएमा त्यस्तो प्रलोभन भ्रामक र मिथ्या भएको दूतावासले जनाएको छ। ईपीएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया जाने श्रमिकले पहिले तिर्दै आएको भिसा शुल्कमा केही रकम बढ़ेको छ। नेपालमा रहेको दक्षिण कोरियाली दूतावासले गएको जनवरी 1 तारीकदेखि लागू हुने गरी भिसा शुल्कमा 600 रूपियाँ बढ़ाएको ईपीएस कोरिया शाखाले जनाएको छ। पहिले 7200 रूपियाँ शुल्क लिँदै आएकोमा अहिले बढ़ेर 7800 रूपियाँ पुगेको हो।
श्रम तथा रोजगार गतिविधिपछि अब कार्यक्रमको मेलो थालौं। सरकारले पछिल्लो समय काठमाडौँ केन्द्रित श्रम स्वीकृति सेवालाई विकेन्द्रित गर्न थालेको छ। मंगसिरदेखि पोखरा र बुटवलका श्रम कार्यालयहरूबाट दिन शुरू गरिएको सबै खाले श्रम स्वीकृति र अन्य सेवाहरू गएको आइतबारदेखि विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ। अब सुर्खेत र धनगढ़ीमा रहेका श्रम तथा रोजगार कार्यालयबाट पनि छिट्टै संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिन थाल्ने सरकारको तयारी छ।
स्वदेशबाट होस् या विदेशबाट, हिजो आज संसारको जुनसुकै कुनाबाट पनि अनलाइन आवेदन दिएर श्रम स्वीकृति लिन मिल्छ। पहिले जस्तो श्रम स्वीकृति नवीकरण गर्नकै लागि विदेशबाट स्वदेश फर्कनुपर्ने बाध्यता पनि छैन। सबै खाले श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट प्रदान हुँदा अनलाइनबाट आवेदन दिँदा पनि टोकन नपाउने समस्या हुँदैन। अनलाइनबाट आवेदन दिँदा सबै कागजात पूरा छ भने अनलाइन मार्फत नै श्रम स्टिकर प्राप्त हुन्छ। श्रम स्वीकृति सेवा सरल र सहज बनाउन सरकारले गरेका व्यवस्था र श्रम स्वीकृति लिने सजिला विधि र प्रक्रियाहरू के छन् त? जानकारी दिँदै हुनुहुन्छ वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य।
सजिलो, सरल, होइन, छिटो छरितो बनाउने भनेको पहिलो नम्बरमा त हामीले यसलाई आईसीटी बेस्ड सर्भिस चाहिँ प्रोभाइड गर्ने भनेर त्यो स्टेपमा गयौँ, होइन। हुन त हामीले यो फेमिस भन्ने एउटा चाहिँ फरेन इम्प्लोइमेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्ने चाहिँ अलि अगाडि एक वर्षै अगाडिदेखि सञ्चालनमा ल्याएका थियौँ, तर त्यो आंशिक रूपमा मात्रै कार्यान्वयन भएको थियो। र गत वैशाखदेखि, खासमा भन्यो भने सामान्य हिसाबले फागुन चैतदेखि वैशाख जेठमा आइपुग्दा फुल फ्लेजमा यसलाई चाहिँ प्रयोग गरियो, होइन। त्यसो भइसकेपछि के भयो भने ताचलमा तपाईँहरूले पनि देखिरहनु भएको थियो, ठुलो भिडभाड हुन्थ्यो, मान्छेहरू चाहिँ अहिले जसरी विभिन्न ठाउँमा चाहिँ भिडभाड लाइन बसेको देखिन्छ, त्यस्तै त्यहाँ पनि बेलुकैदेखि लाइन बस्ने, लाइन म्यानेज गर्नलाई चाहिँ प्रहरीहरू खटाउनु पर्ने, 10-12 दिनकै प्रहरी खटाउनु पर्ने, त्यस्तो अस्तव्यस्त स्थिति थियो। त्यसलाई चाहिँ स्वाट्टै अहिले सुनसान अवस्थामा मान्छे क्यासलेस, फेसलेस, पेपरलेस भन्छौँ हामी, है, त्यही स्थितिमा चाहिँ पुगेको छ। अब अहिलेसम्म पनि त्यो अवस्था एकदम ठिक छ त्यो, तर के भयो भने त्यो बिचमा पनि अब हाम्रो चाहिँ अझै पनि त्यो आइसिटी बेस्ड सर्भिस पनि अझै राम्रो, सरल र जहाँबाट पनि सजिलै गर्न सकिने चाहिँ कसरी बनाउन सकिन्छ भनेर हामी दैनिक रूपमा चाहिँ हरेक क्षण चिन्तन गर्दै जाँदाखेरि जे सजिलो गर्न सकिने स्टेप छ त्यसलाई तत्काल गरिहाल्दै गएका छौँ क्या अहिले। भनेको एक्सपिरियन्स बेस्ड चाहिँ रिफर्म, फेरि तत्काल सानातिना रिफर्महरू पनि गर्दै गएका छौँ। उदाहरणको लागि के भयो भन्दाखेरि विदेशबाट चाहिँ गर्नलाई भन्न त भनेको तर त्यति प्र्याक्टिसमा आएको थिएन, त्यो त्यही गर्नैका लागि पनि नेपाल आउनुपर्ने अनि त्यहाँबाट गर्नुपर्ने जस्तो चाहिँ एउटा भ्रम पनि रहेछ, आइरहनु चाहिँ पर्दैन थियो, उहाँबाट एप्लाई गरेको भए हुन्थ्यो, होइन, अनलाइन भएपछि
पहिलादेखि बानी पनि थियो नि त श्रम स्वीकृति गर्न चाहिँ नेपालै जानुपर्छ नवीकरण भन्नको लागि
भन्ने हुन पनि हो क्या, यहाँ एराइभलको एउटा चाहिँ फेरि स्टिकर चाहिन्छ भन्ने पनि बनाइदिया रहेछ कि
सिस्टममा अराइभल स्ट्याम्प राख्नुपर्ने
भन्ने पनि छ, हजुर
भन्ने पनि रहेछ। अब त्यो पनि हामीले अहिले जहाँ विदेशबाटै गर्न सकिने बनाइयो, त्यसले गर्दाखेरि धेरै कुराहरू त्यसबाट उहाँहरूलाई सजिलो भएको छ, होइन एउटा कुरा। दोस्रो कुरो, अब फुल अरू सम्पूर्ण चाहिँ श्रम स्वीकृतिका प्रक्रियाहरू पनि, यो चाहिँ पुनः श्रम स्वीकृति त पहिल्यै दिएको थियो, तर सम्पूर्ण प्रक्रियाहरू अब प्रदेश राजधानी भएका श्रम कार्यालयहरूबाट दिने गरी, अहिले दुईटा बाहेक अरू चार ठाउँबाट त भइदिइसक्यो, होइन अरू दुई ठाउँबाट पनि।
भनेपछि अब विराटनगरबाट पनि, जनकपुरबाट पनि, पोखराबाट पनि र बुटवलबाट पनि नयाँ श्रम स्वीकृति
बुटवलमा गरियो अनि पोखरा गरियो, त्यसपछि अब विराटनगरबाट र जनकपुरबाट हुने गरी हिजो आइतबारदेखि सुरु भयो, होइन। अब फेरि हामी चाहिँ सुर्खेत र धनगढीको लागि केही यो चाहिँ सफ्टवेयर चलाउने तालिम दिएर, होइन मात्रै सञ्चालनमा ल्याउनु पर्ने भएकाले अर्को हप्तासम्ममा त्यहाँ ट्रेनिङ दिएर त्यहाँबाट नि सञ्चालनमा ल्याउँदैछौँ।
यो सँगै सातै प्रदेशबाट अब सबै खाले श्रम स्वीकृति, श्रम स्वीकृति नवीकरण पनि, व्यक्तिगत नयाँ श्रम स्वीकृति पनि र संस्थागत श्रम स्वीकृति पनि लिन सकिने भयो।
एक्ज्याक्ट एक्ज्याक्ट, सम्पूर्ण श्रम स्वीकृति सम्बन्धी कामहरू सबै त्यहाँबाट जान्छ। अर्को कुरा हामीले के गरियो भन्दाखेरि, मेन पावर कम्पनीहरूका चाहिँ शाखाहरू पनि विस्तार गर्ने अनुमति दिउँ हामीले, किनभने विभिन्न देशका विभिन्न भागमा शाखा भयो भने आधिकारिक मेन पावरका शाखामा गएर काम गर्ने भए नि, अब अनाधिकृत एजेन्टहरूसँग भन्दा आधिकारिक शाखामा गएर डिल गर्ने भए हाम्रा चाहिँ के अरे श्रमिक जान लागेका श्रमिकहरूले, होइन भोलि गएर त्यसले गर्दा यो ठगीको चाहिँ धन्दा पनि अलिकति कम हुन्छ कि भन्ने हाम्रो अपेक्षा पनि छ। एक दोस्रो कुरो, आफ्नै घर घर आँगनका छरछिमेक मान्छेहरूका बिचमा कुराकानी हुने भयो नि यो त, होइन, त्यसले गर्दा यो अहिले जुन ढङ्गले निर्मम ढङ्गले ठग्दै ठगी गरिरहेका छन् त्यो पनि कम होला भन्ने, र एक त सेवा लिनलाई पनि आफ्नै घर छेउबाटै लिन पाइने धेरै नजिक पुर्याइ यो सेवा पनि त्यो हिसाबले सुविधा पनि थपिएको छ। र मुख्य कुरो चाहिँ हामीले यो सेवा प्रवाहलाई सरलीकृत गर्नलाई चाहिँ हाम्रो चाहिँ अहिलेको यो भिडभाड अस्त व्यस्त स्थितिलाई चाहिँ मुख्य कुरो आइसिटी बेस्ड सर्भिसबाटै हो, र हामीले यसपालि चाहिँ हाम्रो राम्रो पनि उहाँहरूले एउटा त्यो आइसिटी गभर्नेन्स एवार्ड चाहिँ गभर्मेन्टको सेक्टरबाट हामीले नै प्राप्त गर्छौँ यो विभागले, होइन, त्यो भनेको पक्कै उहाँहरूले पनि चाहिँ त्यो गएर पासलमा पर्नुभयो, यसका सबै स्टेपहरू पनि बिलमा पनि हेर्नुभयो, यसका सबै चाहिँ प्रक्रियागत कुराहरू चरणहरू ती जम्मै हेरेर चाहिँ उहाँहरूले पक्कै पनि हामीलाई त्यो राम्रै छ भन्ने लागेरै दिया होला, टेक्निकल अडिटहरू गरेर एसेसमेन्ट गरेर त्यो हिसाबले नै हामी राम्रै हिसाबले गरिरहेको छौँ भन्ने हामीलाई लागेको छ। अर्को कुरो हामीले के गर्यौँ भने, यसैभित्र पनि के हुन्थ्यो भने, पहिले चाहिँ एउटा कर्मचारीले एप्लाई गरेका ती चिजहरू हेर्ने चेक गर्ने अनि फरवार्ड टु दि अफिसर त्यहाँबाट अर्को उपसचिव, होइन, यसरी चाहिँ तीन स्टेपमा हुने गरेको थियो क्या यो कामहरू, यसलाई पनि अहिले हामीले दुई स्टेपमा घटायौँ। त्यसो गर्दा एक चरण त त्यसले पनि अलिकति त्यो उसमै पनि आइटीमै पनि धेरै चरणमा एउटाले गर्ने अर्कोले गर्ने अर्कोले गर्ने भन् गर्दा त अवश्य पनि ढिलो पनि हुन्छ, प्रक्रिया लेन्दी हुन्छ, मान्छे पनि धेरै चाहियो त्यसो गर्न, भनेपछि हामीले त्यसलाई पनि स्टेप घटाएका छौँ, होइन। अब बिस्तारै अन्य विषयमा पनि हामी चाहिँ अब यस्तै अब कहाँनिर सुधार गर्न सकिन्छ ती कुराहरू गर्दैछौँ।
सुर्खेतमा रहेको श्रम तथा रोजगार कार्यालय र धनगढीबाट पनि अब केही महिनाभित्रमा अथवा यही महिनाभित्रमा चाहिँ त्यहाँबाट पनि सबै खाले श्रम स्वीकृति प्रदान चाहिँ हुन थाल्ने हो।
एकदम एकदम एकदम, उहाँहरूलाई त्यो एउटा तालिम दिइसकेपछि जसरी अरूलाई गरेको छ त्यसै गरी त्यहाँ पुनः श्रम स्वीकृतिका काम त यसै पनि भएका छन्, होइन। अब एउटा चाहिँ के हो भन्दाखेरि, त्यो भाषा अनुवादक धनगढीमा नभएर असुविधा भयो भन्नुभएको छ, उहाँहरूलाई त्यो नियुक्ति गर्ने अधिकार पनि छ, पैसा पनि दिया छ, भनेपछि उहाँहरूले गर्नुहुन्छ त्यो धनगढीमा पनि। भएन के भने, अनलाइन सिस्टम भएकोले भाषा अनुवादक यता त्यो डकुमेन्ट चाहिँ अर्को कुनै ठाउँमा पठाएर अनि त्यहाँबाट अनुवाद गरेर फेरि त्यहीँ फिर्ता पठाइदिएपछि भइहाल्छ, होइन, आइटी बेस भएपछि त त्यो फिजिकल जस्तो त असुविधा हुँदैन। त्यसरी पनि अहिले पुनः संस्कृतिको पनि त्यसै गरी काम भइरहेको अवस्था छ, खालि एउटा उहाँहरूलाई यो सफ्टवेयर चलाउने तालिमको खाँचो छ, त्यो दिलाएर हामी दिइहाल्छौँ छिटोभन्दा छिटो, यो महिनाभित्रै दिन्छौँ। त्यहाँ
अब श्रम स्वीकृति त त्यसै पनि सबै प्रदेशबाट पाउने हुँदाहुँदै पनि अब जुनै प्रदेशबाट लिन चाहे पनि लिने अनलाइनबाटै हो, त्यसका लागि त कार्यालयमा जानु पर्दैन। अब तपाईँहरूले हुन त अब यो प्रविधि मैत्री सेवा प्रदान गरेर अवार्डै विभागले पाइसकेको छ, भनेपछि अब यो जुन खालका यी समस्याहरू जस्तो अहिलेको अराइभल स्ट्याम्पका कुराहरू भए, यो जे जे गुनासो आइरहेका छन् आएका गुनासाहरूलाई यो प्रविधि मैत्री अझै बनाउनको लागि सुधार पनि गर्दै लगिराख्नु भएको छ।
हजुर हो, अवश्य पनि। अर्को तपाईँलाई यही प्रविधिमै सुधार गर्न पनि मन्त्रालयका साथीहरू यहाँका आइसिटी चाहिँ का साथीहरू चाहिँ बसेर पन्ध्र दिनदेखि यो काम चाहिँ कन्टिन्यू गरिरहनु भएको छ क्या, यो मैले अघि भनेको फेमी सिस्टममा अझ बढी अपग्रेड गर्ने अनि यसलाई चाहिँ ब्याकअप पावर चाहिँ कसरी चाहिँ अब भरपर्दो पनि बनाउनु पर्यो, यसका डाटाहरूको सुरक्षाको हिसाबले पनि सोच्नु पर्यो होइन, अब के गर्नुपर्छ, तपाईँहरू सम्पूर्ण रूपमा निट एसेसमेन्ट गरेर सबै कुराहरू चाहिँ इक्विपमेन्ट के चाहिन्छ, जनशक्ति कस्तो चाहिन्छ, एउटा रिपोर्ट दिनुहोस् भनेर उहाँहरूलाई कन्टिन्यू यहाँ काममा लगाइया छ होइन, काम गरिरहनु भएको छ, त्यो हेरिरहनु भएको छ, त्यसरी त्यतापट्टि पनि ध्यान दिइरहेको छ।
विभागले अनलाइन गरिदियो यो साँच्चै सजिलो छ, सबै कागजात पुर्याएर आवेदन दिने हो भने श्रम स्वीकृति लिन अहिले कुनै गाह्रो छैन, तर यो बीचमा चाहिँ जसले चाहिँ यो अनलाइन आवेदन भर्न जान्नुहुन्न उहाँहरूलाई चाहिँ धेरै पैसा लिइदिने होइन, अब के बहाना बनाइदिएर पनि पैसा लिइदिने, यो एउटा चाहिँ विकृति जस्तो पनि भइरहेको छ, यसलाई पनि कम गर्नुपर्छ, अब चाहिँ नागरिकलाई अलिकति हामीले सहज बनाउनुपर्छ भनेर केही सोचेको छ विभागले, केही योजना बनाएको छ?
यो चाहिँ के हुँदो रहेछ भने अब यो मास बेस्ड सर्भिस भयो हाम्रो होइन, ठुलो मास, अब हामीले कसरी एडुकेट गर्ने उहाँहरूलाई होइन, आइसिटीमा उहाँहरू पनि अलिकति लिटरेट भइदिएको भए अझै बढी प्रभावकारी हुन्थ्यो, हाम्रो उहाँहरू जति लिटरेट हुनुहुन्छ त्यति प्रभावकारी हुने हो यो सेवा होइन, उहाँहरू त्यो कुरामा चाहिँ अलिकति त्यो समस्या भएको, अब हामीले उहाँहरूलाई विभिन्न चाहिँ माध्यमबाट चाहिँ एवेर गराउने जस्ता कामहरू त गरिराखेका छौँ, त्यसलाई कसरी चाहिँ पर्सिभ गरिरहनु भएको छ भन्ने एउटा कुरो हो मासमा होइन, हामीले त्यसलाई त्यति धेरै भ्यालुएसनै गर्न त पाएको छैनौँ, तर हामीलाई एउटा समस्या के हो भने जस्तो ताचलमा यतापट्टि बाहिरपट्टिका ती सटरहरूमा जुन निजी क्षेत्रबाट हामी गराइदिन्छौँ भनेर बस्नु भएको छ नि, उहाँहरूको थ्रुमा चाहिँ केही चाहिँ गलत अभ्यासहरू पनि भएका छन् भन्ने हामीलाई सूचना पनि आएको छ, अब के भने कति पैसा लाग्छ त, त्यो उहाँहरूले जस्ट काम गरिदिएको मात्रै त त्यति धेरै पैसा नलाग्नु पर्ने हो होइन, अब 200-300-400-500 लिएर अरू बाँकी कुरो चाहिँ सब्मिट गरिदिए हुने हो, तर त्यहाँबाट सुरु हुन्छ भन्ने सुन्नमा आएका छौँ, अब हामी त्यसलाई पनि अलिकति कसरी व्यवस्थित गर्न सकिन्छ, अब त्यो चाहिएको पनि छ त्यो फेरि, किनभने अब नजान्ने मान्छे आउनुहुन्छ गरिदिने केही त चाहियो,
पहिलोचोटि भर्न थाल्नु भएको हुन्छ फेरि जानकारी हुँदैन, त्यो कसैले त म पैसा तिरेर म अरूलाई नै लाउँछु भन्दा पनि पाउन त पाउनु भयो तर ठगी हुनु भएन भन्ने हो।
एक्ज्याक्ट त्यही भएर अलिकति बढी फी चाहिँदो भन्दा बढी फी लिने आदि इत्यादि अरू कुरा भित्रका कुराहरू मा पनि हामी मिलाइदिन्छौँ भनेर केही गर्नुभएको हो कि भन्ने आशंका छ, त्यसमा अलिकति ताचललाई हामीले चाहिँ थप चाहिँ सजग हुन चाहिँ भनिसकेका छौँ, र तर त्यसलाई अझ व्यवस्थित गराउनलाई चाहिँ हामीलाई चाहिने नै भइसकेपछि एउटा दर्ता गरेर फी तोकिदिएर मात्रै चाहिँ सञ्चालन गर्न दिने कि, हुन त अब निजी व्यवसाय हो उहाँहरूले गर्न सक्नुहुन्छ होइन, त्यसलाई हाम्रै श्रमसँग जोडिएको व्यवसाय गर्ने हो भने श्रमको कुनै एउटा ठाउँमा दर्ता गरेर हामीले तोकिदिएको फी भन्दा बढी लिन नपाउने अभ्यासमा जान सकिन्छ कि भन्ने हिसाबले पनि छलफल चलाइरहेछौँ हामीले त्यसलाई।
श्रम स्वीकृतिका सन्दर्भमा सरकारले पछिल्लो समय गरेका व्यवस्थाबारे जानकारी दिँदै हुनुहुन्थ्यो वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य। श्रम स्वीकृति संसारको जुनसुकै कुनाबाट लिन सकिने भए पनि सरकारले भने जस्तो सजिलोसित श्रमिकले स्वीकृति लिन भने पाएका छैनन्।
अनलाइनबाट आफै फारम भर्न नजान्नेहरू, साइबर र एजेन्टले गलत विवरण भरेर पटक पटक पैसा तिर्नुपर्ने बाध्यताले थिचिएका छन्। श्रम स्वीकृति लिने विधि थाहा नपाएका धेरै श्रमिक बिदा सकिएर विदेश उड्ने अघिल्लो दिन श्रम स्वीकृति लिन खोज्दा दुःख भोग्न बाध्य छन्। विदेशमै काम गरिरहेकाहरू पनि अनलाइन मार्फत समयमा श्रम स्वीकृति नलिएर नेपालमै लिन पर्खेर दुःख पाइरहेका छन्। सुनौ वेदानन्द जोशीको रिपोर्ट।
बिहानको 11 बज्दा काठमाडौँको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सुनसान छ। केही समय अघिसम्म यो कार्यालय सबैभन्दा धेरै भीडभाड हुने मध्यमा पर्थ्यो, तर अहिले सरकारले अनलाइन मार्फत नै सबै खाले श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गर्दै काठमाडौँ केन्द्रित सेवालाई प्रदेश स्तरमा समेत विस्तार गरेपछि कार्यालयमा आइपुग्ने सेवाग्राहीको संख्या न्यून छ। अति आवश्यक परेका र बायोमेट्रिक नभएका बाहेक अरूलाई श्रम स्वीकृति लिनकै लागि कार्यालयमा पुग्नु पर्दैन। कार्यालयसम्म सेवाग्राही आइपुग्न नपर्ने भएपछि बाहिरपट्टि सेवाग्राहीका लागि राखिएका बेन्चहरू पनि थुलाम्य भएका छन्। तर कतिपय भने एक हातमा विदेश उड्ने टिकट र एक हातमा श्रम स्वीकृतिका लागि आवश्यक कागजात बोकेर कार्यालयमा आइपुगेका छन्। हताश मुद्रामा हातमा कागजात लिएर उभिरहनु भएको छ बाराका धर्मेन्द्र शाह।
हाम्रो आज 6 बजेको फेरि फ्लाइट छ होइन, अब फेरि यहाँ भएन भने मेरो फ्लाइटै क्यान्सल हुन्छ, फेरि अब अर्को मार्ग पर्छ। विदा मेरो चाहिँ 6 महिनाको विदा थियो हैन, 2-3 दिन बाँकी छ, 2-3 दिन भित्र मैले कतारमा गएन भने मेरो एन्ट्री हुन्छ।
धर्मेन्द्र कतारबाट 6 महिनाको विदामा घर आउनु भएको थियो। फर्किने बेला पुनः श्रम स्वीकृति गर्न खोज्नुभयो, तर अनलाइनबाट गरिने पुनः श्रम स्वीकृति लिन साइबरको फर पर्दा उहाँ समस्यामा पर्नुभयो। हुन त उहाँले एक महिना अगाडि नै गाउँकै एक साइबरलाई अनलाइन मार्फत फर्न लगाउनु भएको थियो। साइबरको मान्छेले पनि काम हुन्छ ढुक्क भएर बस्नुहोस् भनेपछि उहाँ कतार उड्ने मिति भन्दा 2 दिन अगाडि मात्रै काठमाडौँ आइपुग्नुभयो। उहाँलाई लागेको थियो साइबरवालाले श्रम स्वीकृति लिएर राखिदिएको छ, तर साइबरवालाले पैसा लिएर आश मात्रै देखाउँदै काम नगरिदिएपछि उहाँ आफै तहाचल कार्यालय आइपुग्नु भएको हो।
एक महिना अघि नै हामी पासपोर्ट अहिले सबै दिइसकेको थियो श्रम गर्नलाई। उहाँ भन्दैछ तपाईँको श्रम भइसकेको छ, तपाईँ टेन्सन नलिनु, जाने बेला पठाउने मेरो जिम्मेवारी हो, टिकटको पनि पैसा दिइसकेको थियो होइन, सबै दिइसकेको थियो। यस्तो हाम्रो समस्या जहाँबाट हामी फर्म भरेको उसको गल्ती हो नि त, मेरो गल्ती होइन। हामी त एक महिना अघि नै दिएको नि सबै हाम्रो प्रमाण जति हुन्छ सबै दिएको, उहाँले नगर्नुभएको हामीले के थाहा
था। श्रम कार्यालयको छेउमै आईटी शाखा छ, गेटबाट शुरूमै पर्ने भएकाले प्राय जसो सोधपूछ गर्नेहरू त्यही शाखामा ठोक्किन्छन्। त्यही हुनुहुन्थ्यो मोरङकी गीता कुमारी मगर पनि। उहाँ दुबईबाट 4 वर्षपछि घर फर्किनु भएको हो। 2 महिनाको विदामा आउनुभएकी गीतालाई पुनः श्रम लिनुपर्छ भन्ने त थाहा थियो, तर अनलाइनबाटै काम भइहाल्छ किन हतार गर्ने भनेर उहाँले काठमाडौँमा रहेको एक साइबरलाई सम्पर्क गर्नुभयो। 15 दिन अगाडि भाइबरबाटै आवश्यक कागजातहरू पनि पठाइदिनुभयो, तर साइबरको मान्छेले बिहिबार मात्रै फर्म भरिदियो। साइबरले भने अनुसार श्रम बनेको म्यासेज मोबाइलमा आउला भनेर बस्नुभएकी उहाँ मोबाइलमा म्यासेज नआएपछि आत्तिदै कार्यालय आइपुग्नु भएको हो।
होइन अन्त पर्सिको फ्लाइट मेरो रोक्यो, किनभने टिकट पनि अब मेरो आफ्नो पर्सनल आफूले काटिरहेको टिकट होइन, ओपन डाउन नै अब कम्पनीले गरिदिएको हुन्छ, उनीहरूले चेन्ज गरिदिँदैन, आफूले भोग्नुपर्ने लिनु बिहोर्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ त्यो सार्नको लागि चाहिँ त्यही भएर टेन्सन भएर चाहिँ अलिकति म हतारिए भनौँ न।
कार्यालयमा आउने धेरै जसो सेवाग्राही सबै काम अनलाइन प्रणालीमा हुन्छ भन्ने थाहा भएका, तर विभिन्न कारण फार्म रद्द भएका वा साइबरले फर्म भरिदिँदा कागजात नमिलेर समस्यामा भएकाहरू छन्। तर अझै पनि कतिपयलाई भने सबै काम अनलाइनबाटै हुन्छ भन्ने जानकारी छैन। कतारबाट विदामा आउनुभएका रामेछापका कुमार बुढाथोकीलाई पनि यसबारे केही थाहा थिएन। उहाँलाई पहिलेको जस्तै लाइन लाग्नु पर्ला, सबै काम हुन 2-3 दिन लाग्ला भन्ने लागेको थियो, तर यहाँ आएपछि बल्ल उहाँले अनलाइनबाटै काम हुने कुरा थाहा पाउनुभयो र साइबरमा गएर फर्म भर्नुभयो। तर जानुभन्दा 2 दिन अगाडि ड्राइभिङ लाइसेन्स नमिलेर रिजेक्ट भयो भन्दै साइबरले उहाँलाई बोलाएको छ।
थाहा थिएन, पहिला जस्तै होला भनेर आइयो, अनि अनलाइन भरिन्छ सबै भन्ने कुरो भएपछि अनलाइन भरेको, त्यो रिजेक्ट भएपछि अहिले यहाँ बुझ्नको लागि आइरहेको छ।
विदामा नेपाल आएकाहरू त नेपालबाटै श्रम नवीकरण गरेर गन्तव्य देशमा फर्किन्छन्, तर सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार गन्तव्य देशमै भएकाहरू पनि श्रम स्वीकृति नवीकरणकै लागि भनेर नेपाल आइरहन पर्दैन। गन्तव्य देशबाटै पनि अनलाइन मार्फत नै श्रम नवीकरण गर्न मिल्ने व्यवस्था छ। दुबईमा कार्यरत विनोद थापा 4 वर्षदेखि नेपाल आउनु भएको छैन, तर पनि उतैबाट श्रम नवीकरण गरेर उहाँ ढुक्क हुनुहुन्छ। उहाँ उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, शुरू शुरूमा अलिक गाह्रो लागे पनि एकदमै सजिलो छ, कागजात मिलेपछि अनलाइनबाटै काम हुँदो रहेछ। तर कतिपय भने श्रम स्वीकृतिको अवधि सकिएपछि पनि नवीकरण नगर्ने र पछि गरौंला भनेर पर्खनेहरू पनि धेरै छन्। मलेसियाबाट सुदीप रावत भन्नुहुन्छ, दिनभरि कम्पनीको काम, राति थाकेर कोठामा आएको हुन्छ, झन्झटिलो लाग्छ, कहिले अनलाइन फार्म भर्नु, कहिले पैसा तिर्नु, बरु नेपालमै गएर गरौंला बिदाको बेला भनेर बसेको छु म त। कतिपयले भने चाहेर पनि गर्न सकिरहेका छैनन्। सिस्टमको पासवर्ड रिसेट गर्न सरकारी कर्मचारीले नै सहयोग नगरेको गुनासो गर्छन् कतिपय। साउदीबाट म्याग्दीका अमित रेग्मी भन्नुहुन्छ, दूतावासले कुरा सुन्दैन, फोन पनि उठ्दैन, कर्मचारी पनि झर्केर बोल्छन्, उहाँहरूले अलिअलि जानकारी दिए यतैबाट लिनुहुन्थ्यो।
श्रम अवधि सकिए पनि काम गर्न पाइहालिन्छ भनेर झन्झट मान्ने बानीले धेरैले दुःख पाएका छन्, किनकि श्रम अवधि सकिएपछि नवीकरण नगरी काम गर्दा कुनै दुर्घटना, भवितव्य वा समस्या परिहाल्यो भने कसैले हेर्दैन। त्यसैले श्रम स्वीकृति काम गर्ने हरेक श्रमिकका लागि अति महत्वपूर्ण छ। श्रम स्वीकृतिको महत्व र समयमै श्रम स्वीकृति नवीकरण गर्नुपर्ने कारणबारे थप जानकारी पाउन देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
वैदेशिक रोजगारीका विविध पाटामा छलफल र सम्वाद गर्ने कार्यक्रम देश परदेशमा आज हामी श्रम स्वीकृतिको महत्व र सहज रूपमा श्रम स्वीकृति सेवालाई सहज बनाउन सरकारले के कस्तो व्यवस्था गरेको छ भनेर सोधी खोजी गरिरहेका छौं। यतिन्जेल सुन्नुभयो स्वदेश तथा विदेशबाट श्रम स्वीकृति नवीकरण गर्दाका अनुभव, श्रम स्वीकृति नवीकरण र संस्थागत श्रम स्वीकृति सहज बनाउन विकास भएको अनलाइन प्रणाली र प्रदेश तहमा विकेन्द्रित भइरहेको श्रम स्वीकृति सेवाबारे वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले दिनुभएको जानकारी।
कार्यक्रममा अब श्रम स्वीकृति किन समयमै गर्नुपर्छ भन्ने कुरा गरौं। श्रम स्वीकृति लिएर कामका लागि विदेश जानु भनेको तपाईँ कुन देशमा कुन कम्पनीमा के काम गरिरहनु भएको छ भन्ने जानकारी नेपाल सरकारलाई हुनु हो। वैदेशिक रोजगारीमा जान सरकारले तोकेका प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर जाँदा गन्तव्य देशमा कुनै समस्या पर्दा उद्धार गर्ने पहिलो दायित्व सरकारको हुन्छ। दुर्घटनामा पर्दा होस् या कुनै गम्भीर रोग लागेमा नेपाल फर्किएपछि पनि सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ।
कुनै भवितव्य परेर वैदेशिक रोजगारीकै क्रममा श्रमिकको ज्यान गयो भने आश्रित परिवारले पनि सरकारबाट आर्थिक सहायता पाउँछन् भने बालबच्चाले शैक्षिक छात्रवृत्ति पाउँछन्। गन्तव्य देशमा श्रमिकलाई कुनै कानूनी समस्या पर्यो भने श्रमिकको तर्फबाट मुद्दा लड्न सरकारले पैसा समेत पठाउँछ भने स्वदेश फर्किएपछि न्याय पाइन्छ। यसका साथै अब त श्रम स्वीकृति लिएर गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नियम पनि ल्याएको छ। श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने कारण र अवधि सकिएपछि पनि समयमै नवीकरण गर्दाका फाइदा के हुन् त भन्ने प्रश्नको जवाफ दिँदै हुनुहुन्छ पीपल फोरमबाट यस्तै सेवा दिइरहेका अधिवक्ता कृष्ण प्रसाद न्यौपाने।
नेपाल सरकारले औपचारिक रूपमा विक्रमसम्म 2042 सालबाट नेपाली श्रमिकहरूलाई, नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारमा काम गर्नको लागि अनुमति दिन थालेको थियो र त्यसपछिदेखि चाहिँ नेपाल सरकारले कुनै पनि देशमा काम गर्न जाँदाखेरि श्रम स्वीकृति लिएर जानुपर्ने प्रावधानहरू राख्यो र पछिल्लो 2064 वैदेशिक रोजगार ऐन 2064 आइसकेपछि पनि श्रम स्वीकृतिलाई निरन्तरता दिएको छ। यो श्रम स्वीकृति लिएर जानु भनेको नेपाली नागरिकलाई विदेशमा काम गर्न जाँदाखेरि कुनै समस्या आइलाग्दाखेरि उहाँहरूलाई एउटा सुरक्षा पनि होस् र उहाँहरूको एउटा कल्याणकारी व्यवस्था पनि होस् र उहाँहरूलाई कति श्रमिकहरू देशबाट विदेशमा काम गरिरहनु भएको छ भन्ने कुरा चाहिँ एउटा जानकारी होस् र कसैले पनि वैदेशिक रोजगारका नाममा ठगी गर्न नपाउन् भन्ने हिसाबले चाहिँ नेपाल सरकारले सबै नागरिकहरू जो वैदेशिक रोजगारमा काम गर्न जानुहुन्छ उहाँहरूले श्रम स्वीकृति लिएर जानुपर्छ भन्ने प्रावधान राखेको हो। श्रम स्वीकृतिको चाहिँ अत्यन्तै धेरै फाइदा छ र श्रम स्वीकृति लिएर जाँदाखेरिका फाइदाहरूको कुरा गर्दाखेरि चाहिँ श्रम स्वीकृति लिएर गएको श्रमिक चाहिँ करार अवधिभित्र, जुन श्रम स्वीकृति अवधिभित्र छ उहाँले काम गर्ने जुन करार गरेर गएको हुन्छ, यहाँ श्रम सम्झौता, श्रम सम्झौता अवधि र त्यसको एक वर्ष पछि सम्झौता, श्रम सम्झौता सकिएको एक वर्ष पछिसम्म मृत्यु अङ्गभङ्ग भयो, मृत्यु भयो र अशक्त बिरामी हुनुभयो भने मृत्यु भएकोमा 7,00,000 रुपियाँ चाहिँ उहाँको परिवारले आर्थिक सहायता पाउनुहुन्छ भने अङ्गभङ्ग र अशक्त बिरामी भएकोमा 7,00,000सम्मको चाहिँ उपचार खर्च त्यस्तो श्रमिकले पाउनुहुन्छ, श्रम स्वीकृति लिएर गएको श्रमिकले। एउटा अर्को फाइदा चाहिँ मृत्यु अङ्गभङ्ग र अशक्त बिरामी जो हुनुहुन्छ श्रमिकहरू जो श्रम स्वीकृति लिएर जानुभएको छ, त्यस्ता श्रमिकहरू जो करार अवधिभित्रै त्यस्तो अवस्था परेको छ, अघि मैले भने जस्तै करार अवधि नागेको एक वर्षसम्म भनौँ न छ भने, त्यस्ता श्रमिकहरूका बाल बालिकाहरूलाई नेपाल सरकारले चाहिँ छात्रवृत्तिको व्यवस्था गरेको छ, छात्रवृत्ति दिन्छ अघि। त्यस्तै गरी अर्को चाहिँ त्यस्ता श्रमिकहरू जो श्रम स्वीकृति लिएर जानुभएको छ त्यस्ता श्रमिकहरूलाई चाहिँ विदेशमा कुनै समस्या आइलाग्यो, तत्काल नेपालमा चाहिँ फर्काउनु पर्ने अवस्था आइपऱ्यो, उहाँहरूसँग चाहिँ प्लेन टिकट प्लेन भाडा छैन, यहाँ नेपालसम्म आउने कुनै पैसाहरू छैन भने पनि त्यस्ता श्रमिकहरूलाई चाहिँ नेपाल सरकारले उद्धार गरेर के अरे आफ्नै पैसा खर्च गरेर पनि उद्धार गरेर नेपालमा फर्काउने व्यवस्था पनि हाम्रो कानुनी व्यवस्थामा छ। त्यस्तै गरी अब त्यस्ता श्रमिकहरू जो वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर जानुभएको छ त्यस्ता श्रमिकहरूलाई चाहिँ सरकारले अहिले पुनः एकीकरण कार्यक्रम ल्याएको छ। जोसँग सिप छ सिप लिएर जाने श्रमिकहरू नेपालमा आएर श्रम स्वीकृति लिएर जाने श्रमिकहरू नेपालमा आएर यहाँ चाहिँ उहाँहरू सूचीकृत हुनुभयो भने आफ्नो आफ्नो पालिकामा गएर सूचीकृत हुनुभयो भने त्यस्ता श्रमिकहरूलाई अहिले चाहिँ कृषि रोजगार बोर्डले 25 करोड रुपियाँ चाहिँ नै यो पुनः एकीकरण कार्यक्रमको लागि छुट्याएको छ। 155 वटा पालिकाहरूलाई समेटेको छ अहिले यो पहिलो चरणमा। त्यस्ता पालिकाहरूबाट उहाँहरूले पुनः एकीकरणसँग सम्बन्धित आफ्ना आफ्ना सिप सम्बन्धित कामहरू म यो काम गर्छु भनेर चाहिँ उहाँले सुरुवाती केही काम गर्नको लागि केही व्यवसाय उद्यम गर्नको लागि सुरुवाती खर्च रकम पाउनुहुन्छ। त्यस्तै गरी श्रम स्वीकृति लिएर गएको श्रमिकहरू अशक्त बिरामी हुनुभयो मानसिक विक्षिप्तता हुनुभयो अलिकति उहाँहरूलाई मनोसामाजिक अवस्था चाहिँ उहाँको बिग्रियो भने त्यस्ता श्रमिकहरूलाई मनोसामाजिक परामर्श गर्ने लगायतका यहाँ चाहिँ त्यस्ता श्रमिकहरू समस्यामा परेर फर्किँदाखेरि सेल्टरको व्यवस्था जो नेपाल घरसम्म जानको जान नै अवस्था घर भाडासम्म नहुँदाखेरि पनि सेल्टरहरूले चाहिँ उहाँहरूलाई सपोर्ट गर्ने लगायतको व्यवस्था चाहिँ श्रम स्वीकृति गरेर जाने श्रमिकहरूको लागि छ। देशका ठुला ठुला आयोजनाहरू जो सरकारले सञ्चालन गरेको छ त्यस्ता मल्टिनेसनल कम्पनीहरूले आयोजना सञ्चालन गरेको छ त्यस्तामा चाहिँ सरकारले नै के भनेको छ भने निश्चित प्रतिशत सेयर चाहिँ श्रम स्वीकृति लिएर जाने श्रमिकहरूको लागि चाहिँ छुट्याइदिने भन्ने व्यवस्था छ। अहिले पनि हामीले हेऱ्यौँ भने पत्र पत्रिकामा 10% सेयर चाहिँ वैदेशिक रोजगार श्रमिकहरूको लागि भनेर चाहिँ अहिले राखिरहेको पाइन्छ। र त्यस्तै गरी अब यस्तो श्रम स्वीकृति लिएर जाने श्रमिकहरूलाई अहिले सरकारले सामाजिक सुरक्षा कोषभित्र ल्याएको छ र निश्चित रकम उहाँहरू श्रम स्वीकृति गरेर जाँदाखेरि निश्चित रकम सामाजिक सुरक्षा कोषमा चाहिँ उहाँहरूले हरेक वर्ष योगदान गर्नुभयो भने उहाँहरूको रिटायर लाइफमा चाहिँ सरकारले नियमित एउटा पेन्सन जस्तो पैसा दिइरहने व्यवस्था पनि यो सामाजिक सुरक्षा कोषले गर्दछ। त्यस्तै गरी श्रम स्वीकृति लिएर जाने श्रमिकहरूलाई कुनै कानुनी समस्या पर्यो भने उहाँहरूले चाहिँ नेपालभित्र एक वर्षभित्र आएर उजुरी गर्नुभयो नेपाल फर्केको एक वर्षभित्र उजुरी गर्नुभयो भने त्यस्ता श्रमिकहरूको मुद्दा चाहिँ वैदेशिक रोजगार विभागले लिइदिन्छ क्षतिपूर्तिसँग सम्बन्धित लिइदिन्छ र सम्बन्धित रिक्रुटिङ एजेन्सी भनेको मतलब म्यान पावर कम्पनीहरूले यदि उहाँहरूको कुनै क्षति पुर्याउनु भएको रहेछ भनेको काम तलब सेवा सुविधा पाउनु भएको रहेछ भने त्यस्ता म्यान पावर कम्पनीहरूबाट वैदेशिक रोजगार विभागले दिलाइदिन्छ। यी यावत कुराहरू चाहिँ श्रम स्वीकृति लिएर जाँदाका फाइदाहरू छन् र श्रम स्वीकृति नलिइकन जाँदाखेरि चाहिँ यी कुनै पनि फाइदाहरू श्रमिकहरूले पाउँदैनन्। त्यसै हुनाले श्रम स्वीकृतिको चाहिँ अत्यन्तै ठुलो महत्त्व छ र सबै जो वैदेशिक रोजगारमा जानुहुन्छ 112 वटा देशभन्दा बढी सरकारले खुला गरेको छ अनि 172 भन्दा बढी देशहरूमा चाहिँ श्रम स्वीकृति लिएर हाम्रो श्रमिकहरू गइरहनु भएको छ। उहाँहरू सबैले सुरक्षित तवरबाट खास गरी यो इजाजत पत्रवाला कम्पनी जो कम्पनीहरू हुनुहुन्छ म्यान पावर कम्पनी त्यहाँबाट मात्रै जानुपर्छ र श्रम स्वीकृति लिएर जानुपर्छ। श्रम स्वीकृति लिएर जाँदा उहाँहरूलाई अघि मैले भने बमोजिम धेरै फाइदाहरू छन्।
विदेश गइसकेपछि पनि अब धेरैलाई त्यहाँको नियमबारे जानकारी नहुँदाखेरि विभिन्न कानुनी अल्झनहरू पर्ने विदेशमा पठाउने बेलैमा पनि झुटा कुराहरू भनेर होस् अथवा बढी रकम भनेर गन्तव्य देशमा पुर्याइदिने र अलपत्र पार्ने क्रम चाहिँ पछिल्लो समय बढ्दो छ। यस्तो अवस्थामा श्रम स्वीकृति लिएर जाँदाखेरि गन्तव्य देशमा होस् अथवा स्वदेश फर्किसके पछाडि न्याय पाउनको लागि चाहिँ के सहज हुन्छ र श्रम स्वीकृति यदि नलिकन गएर कुनै कानुनी अल्झनमा परियो भने कस्तो अप्ठ्यारो पर्न सक्छ?
अब खास गरी न्यायसँग सम्बन्धित विषयमा पनि कोही पनि श्रमिकहरू श्रम स्वीकृति नलिकन आफ्नै तवरले आफ्नै हिसाबले वैदेशिक रोजगारमा जानुभएको रहेछ कहीँ समस्यामा पर्नुभएछ भने उहाँ समस्यामा परेको कुराहरू पनि हाम्रो उहाँ चाहिँ नेपालमा कहीँ रेकर्ड श्रम स्वीकृति नलिएपछि रेकर्डेड हुनुहुन्न रेकर्डेड नभएपछि उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरा पनि खोज्नलाई समस्या हुन्छ। एउटा उहाँ समस्यामा पर्नुभयो अलपत्रमा पर्नुभयो भने खोज्नलाई समस्या हुन्छ भने अर्को कुरा चाहिँ उहाँ विदेशमा गएर चाहिँ ठगिनुभयो अथवा नेपालमै ठगिएर जानुभएको थियो तर उहाँसँग श्रम स्वीकृति छैन भने चाहिँ त्यस्तो श्रम स्वीकृति नलिएको व्यक्ति आफ्नै ढङ्गले जाने श्रम स्वीकृति के अरे नलिकन आफ्नै तवरले जाने व्यक्तिहरूको ले चाहिँ कानुनी उपचार नपाउन सक्नुहुन्छ किनभने उहाँलाई कल्ली लोग आफ्नै ढङ्गले जानुभएको हुनसक्छ हुन्छ अनि उहाँ समस्यामा पर्नु भएको हुनसक्छ त्यसो भएको हुनाले उहाँहरूलाई कानुनी उपचार पनि प्राप्त नहुन सक्छ त्यसो हुनाले यो चाहिँ असुरक्षित वैदेशिक यात्रा हुन्छ
कानुनी सहायतादेखि लिएर सरकारबाट पाइने आर्थिक सहायता अन्य सहयोगका लागि चाहिँ विदेशमै हुनुहुन्छ भने पनि श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षसम्ममा चाहिँ कम्तीमा नवीकरण चाहिँ गरिहाल्नु पर्यो त्यो बेलामा फेरि एक वर्ष पछाडि त्यसको एक वर्ष पुगेको भोलि पल्टै कुनै भवितव्य भइहाल्यो भने पनि यस्ता नपाइने
नवीकरण गरिहाल्नु पर्यो होइन श्रम स्वीकृति सकिएपछि नवीकरण गरिहाल्नु पर्यो खालि मृत्यु अङ्गभङ्ग र के अरे यो अशक्त बिरामीको हकमा चाहिँ श्रम स्वीकृति सकिएको एक वर्षसम्ममा त्यस्तो घटना घट्यो भने पनि उहाँहरूलाई चाहिँ त्यो आर्थिक सहायता र आर्थिक सहायता कोषले समेट्छ आर्थिक सहायताले समेट्छ तर श्रम स्वीकृति चाहिँ श्रम स्वीकृतिको अवधि नाग्ने बित्तिकै उहाँले पुनः श्रम स्वीकृति चाहिँ गरिहाल्नु पर्यो विदेशमा हुँदाखेरि पनि नेपालमा हुँदाखेरि
फेरि अरू खालका विभिन्न खालका समस्याहरू पर्यो भने चाहिँ श्रम स्वीकृति नभएकै कारणले गर्दाखेरि सरकारी राहत र सेवाबाट वञ्चित हुन सकिने भयो
हुन सकिने भयो त्यसो हुनाले श्रम स्वीकृतिको चाहिँ के छ त भन्दाखेरि अत्यन्तै महत्व छ श्रम स्वीकृति नलिएको व्यक्तिहरूले चाहिँ यी कुनै पनि सेवाबाट यी कुनै पनि लाभहरू चाहिँ उहाँहरूले प्राप्त गर्न सक्नुहुन्न
उहाँ हुनुहुन्थ्यो अधिवक्ता कृष्ण प्रसाद नेउपाने कार्यक्रममा अब तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तरको पालो किरण पोखरेलले सोध्नु भएको छ मेरो श्रम स्वीकृतिको अवधि सकिएको छ विदेशबाट नै गर्न खोजेको तर पासवर्ड नै मिल्दैन फर्गट पासवर्ड गर्दा पनि पुरानो इमेल र पासवर्ड देखाउँछ नयाँ राख्नका लागि कार्यालयमा सम्पर्क गर्नुहोला भन्छ अब कसरी सम्पर्क गर्ने होला
किरणजी तपाईँले फेमिस सिस्टममा पासवर्ड रिसेटको रिक्वेस्ट अनलाइन मार्फत गरेपछि तपाईँ जुन देशमा हुनुहुन्छ त्यहाँ रहेको नेपाली दूतावासमा सम्पर्क गर्दा पनि हुन्छ यसका साथै काठमाडौँको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयका साथै नेपालका सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयमा सम्पर्क गरेर आफूले पासवर्ड रिसेटका लागि अनुरोध गरेको कुरा जानकारी गराउन सक्नुहुन्छ कार्यालयहरूले तपाईँको पासवर्ड रिसेट रिक्वेस्ट स्वीकृत गरिदिन्छन् र तपाईँले नयाँ फोन नम्बर इमेल सहित नयाँ पासवर्ड राख्न सक्नुहुन्छ नेपालमा रहेको वैदेशिक रोजगार कार्यालय काठमाडौँमा 9851317393 र 01590966 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ
आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं आफ्ना जिज्ञासा प्रश्न अनुभव भोगाई तथा समस्यासहित तपाईँ पनि कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ इमेल ठेगाना deshdesh@unn.com.np आफ्नो समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस् मेसेज हामी कहाँ आइपुग्छ उज्यालोको फेसबुक पेज facebook.com/UJYAALO उज्यालो वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं
देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई हामी सबैजना बिदा माग्छौं नमस्कार